بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا ومولانا محمد خاتم النبيين وإمام المرسلين، وعلى آله وأصحابه أجمعين، وعلى كل من تبعهم بإحسان إلى يوم الدين. میرے محترم بزرگوں، بھائیوں اور دوستوں، السلام علیکم ورحمۃ اللہ تعالی وبرکاتہ. آج کل ہم مسلمان جن حالات سے گزر رہے ہیں، ان میں کسی اور موضوع پر بات کرنا بے وقت معلوم ہوتا ہے. آج ہر مسلمان جس کو حالات کی خبر ہے، وہ فلسطین کے مسلمانوں پر جو قیامت برپا ہے اس کی وجہ سے بے چین ہے. غزہ کے شہر میں جس وحشیانہ انداز میں بمباری کی گئی ہے، 3,000 سے زیادہ مسلمان شہری آبادی کو موت کے گھاٹ اتار دیا گیا. ہسپتالوں پر حملے ہو رہے ہیں، جو مریض زیر علاج ہیں ان کے اوپر حملے ہو رہے ہیں. بچوں عورتوں کی ایک بڑی تعداد ہے جو اس وحشتناک بربریت کا شکار ہے، اور غزہ کے شہر کو، بہت بڑے اس کے حصے کو کھنڈر میں تبدیل کر دیا گیا. ان معصوم بچوں کو ان کے ہاتھوں تکلیف اٹھانے، درد سہنے کے حالات کی اطلاع سے ہر مسلمان کا دل بے چین ہے. اور عالمی طاقتیں جو اپنے آپ کو انسانی حقوق کی علمبردار کہتی ہیں، وہ نہ صرف خاموشی سے تماشا دیکھ رہی ہیں بلکہ اس کی حوصلہ افزائی کر رہے ہیں، اور کھل کر یہ اعلان کیا جا رہا ہے کہ ہم اسرائیل کے ساتھ کھڑے ہیں. اس موقع پر 2-3 باتیں میں عرض کرنا چاہتا ہوں. پہلی بات یہ ہے کہ ایک اسرائیلی پروپیگنڈا ہے جو ساری دنیا میں پھیلایا گیا ہے، جس کی وجہ سے بہت سی حکومتیں جو غیر جانبدار بھی ہوں لیکن وہ غلط فہمی میں مبتلا ہوں. بعض اوقات یہ سوال خود مسلمانوں کے ذہن میں پیدا ہوتا ہے کہ حماس کو کیا پڑی تھی کہ وہ اسرائیل پر راکٹ داغ کر اس جنگ کو کھڑا کرتا، جبکہ اسے معلوم تھا کہ اسرائیل کی طاقت اس سے 100 گنا سے بھی زیادہ ہے. یہ بھی معلوم تھا کہ اس کے پشت پر امریکہ کھڑا ہے اور اس کے پشت پر برطانیہ کھڑا ہے. تو وہ چند راکٹ داغ کر کیسے اس جنگ میں فتح حاصل کر سکتا ہے؟ लिहाजा बाज लोग ये कह रहे हैं कि हमास ने यह खुदकुशी का इकदाम किया है और यह कोई अकल की बात नहीं थी कि इतनी बड़ी ताकत को इस तरह ललकार कर ऐसी हालत में जबकि हमास के पास न कोई फजाई ताकत है न उस दर्जे के हथियार हैं जैसे इसराइल के पास हैं और अमेरिका और बरतानिया उनकी मदद पर खड़े हैं, तो एक तरह से खुदकुशी का इकदाम था। लेकिन सूरत हाल यह है, जैसे मैं अभी इंशाल्लाह अर्ज करूंगा, कि इसराइल ये अपने जात में कोई कुव्वत नहीं है, ये सारी सारी कुव्वत देकर इसको खड़ा किया गया है आलम इस्लाम के बीचों बीच, और उसका मकसद दरहकीकत सिर्फ फलस्तीन नहीं बल्कि पूरे आलम इस्लाम के लिए एक उनके ख्याल में नाकाबिल तस्खीर कुव्वत पैदा कर देना है। मैंने अर्ज किया था पिछले जुमा को कि सन 1947 में पाकिस्तान कायम हुआ और सन 1948 में इसराइल की हुकूमत का ऐलान किया गया और उसका क्याम अमल में आया। हजारों लोगों का खून बहाकर दैर यासीन के अंदर मुसलमानों का को ज़बह करके, जुल्म और सितम की इंतहा करके उनको अपने घरों से निकाल कर 1948 में ये क़याम अमल में आया। उसी वक्त कायदे आज़म मोहम्मद अली जिन्ना ने यह कहा था कि ये मगरबी ताकतों का नाजायज बच्चा है। तो एक तरफ पाकिस्तान एक इस्लामी कुव्वत के तौर पर उभर रहा था, उसी वक्त आलम इस्लाम के बीच में एक नासूर पैदा कर दिया गया जिसका नाम इसराइल है, और फिर तरह तरह के हीलों बहानों से मुसलमान मुल्कों को इस बात पर आमादा किया गया कि वो उसको तस्लीम करें, एक यहूदी रियासत के तौर पर उसको तस्लीम करें। कुछ रियासतें दबाव में आकर उन्हें तस्लीम कर चुकी हैं, मिस्र है, उर्दुन है, इन्होंने उसको बतौर एक रियासत के तस्लीम कर लिया। अब सूरत हाल ऐसी बन रही थी कि इसको तस्लीम करवाने के लिए मुसलमानों के मरकज यानी सऊदी अरब के साथ ताल्लुकात उस्तवार कराने की कोशिश की जा रही थी। एक मर्तबा सऊदी अरब अगर इसराइल को तस्लीम कर ले तो फिर दूसरे मुसलमान मुल्कों के लिए मुश्किल हो जाता कि वो उसको तस्लीम न करें, लिहाजा इसके जरिए ये साजिश की जा रही थी कि इसराइल सारे मुसलमान मुल्क उसको एक मुस्तकिल यहूदी रियासत के तौर पर तस्लीम कर लें। तो और ऐसा नहीं है कि हमास ने अचानक हमला कर दिया हो, इसकी पूरी तारीख है कि इसराइल के क्याम से लेकर फलस्तीनियों के ऊपर जुल्म और सितम और बर्बरियत के वो इकदामात की एक उन इकदामात की एक तारीख है जिसको हर बाखबर मुसलमान जानता है। हर कुछ अरसे के बाद फलस्तीन के किसी न किसी हिस्से में फलस्तीनियों को ज़बह किया जाता था। तो हमास ने महसूस किया होगा वल्लाहु आलम कि अगर एक मर्तबा इसराइल को सारे आलम इस्लाम ने तस्लीम कर लिया तो फिर ये नासूर पूरी ताकत से वजूद में आएगा और सिर्फ फलस्तीन नहीं بلکہ ان کا جو منصوبہ ہے گریٹر اسرائیل وہ وجود میں آ جائے گا. اس لیے انہوں نے یہ سوچا کہ اس موقع پر اگر کوئی کاری ضرب نہ لگائی گئی تو یہ تعلقات جو مختلف اسلامی ملکوں سے قائم ہو رہے ہیں کم از کم وہ رک جائیں گے. اور ایسا ہی ہوا. ان کے اس اقدام کی وجہ سے الحمدللہ مسلمان ملکوں میں ایک شعور پیدا ہوا اور وہ جو معاہدات جو ہونے جا رہے تھے وہ ختم ہو گئے. پہلی کامیابی اس انہوں نے یہ حاصل. انہوں نے سوچا کہ مرنا تو ہے ہی تو عزت کی موت کیوں نہ مرے, ایک مسلمان مجاہد کی موت کیوں نہ مرے. لہذا انہوں نے یہ اقدام کیا. اور یہ اقدام اگرچہ عقل پرستوں کو سمجھ میں نہ آئے لیکن جس کے پیش نظر اللہ کے راستے میں شہید ہونا ہوتا ہے, شہادت اس کا منظور مقصود, جس کے منظور مقصود ہوتی ہے, اس کے لحاظ سے یہ بالکل درست اقدام تھا. اور اللہ تعالیٰ کے فضل و کرم سے اس نے اسرائیل کی شوکت پر, اس کی دبدبے پر, اس کے ذہنوں پر جو روب چھایا ہوا تھا اس روب کے اوپر اس نے کاری ضرب لگائی. اور اگر یہ استقامت کے ساتھ یہ جنگ جاری رہے اور جو مسلمان ملک ہیں وہ اپنے فرائض ادا کریں تو کچھ اللہ تعالیٰ کی رحمت سے بعید نہیں ہے کہ یہ ایک فیصلہ کن معرکہ ہو اور اللہ تبارک و تعالیٰ اس ناسوب سے ہمیں نجات عطا فرمائے. دوسری بات جو میں عرض کرنا چاہتا ہوں وہ یہ کہ بعض ذہنوں میں یہ غلط فہمی رہتی ہے کہ بھئی اگر یہودی ایک ریاست قائم کرنا چاہتے ہیں اور اس زمین میں قائم کرنا چاہتے ہیں جہاں ان کی تاریخ ہے, یعنی یہ فلسطین کی زمین, یہ انبیاء کرام کی زمین ہے اور بیشتر انبیاء کرام بنی اسرائیل سے آئے ہیں, تو یہ بنی اسرائیل کی اولاد ہیں اور یہ اگر وہاں پر اپنی حکومت قائم کرنا چاہتے ہیں تو اس میں کیا رکاوٹ ہے, کیوں اس کی مخالفت کی جاتی ہے؟ بعض اوقات یہ ذہن میں سوال پیدا ہوتا ہے. یہ اور یہ پروپیگنڈا اسرائیل کی طرف سے ساری دنیا کو میں پھیلایا گیا ہے کہ ہم اس زمین کے وارث ہیں لہذا ہم اس بات کے حقدار ہیں کہ یہاں پر حکومت قائم کریں. تو میں یہ بات واضح کر دوں کہ بنی اسرائیل کی حکومت فلسطین کے اوپر صرف 99 سال رہی ہے. ہزاروں سال کی تاریخ میں بنی اسرائیل کی حکومت فلسطین پر صرف 99 سال قائم رہی. اس سے پہلے جو فلسطین کے جو اصل باشندے ہیں وہ کنعانی ہیں اور کنعانی یہ وہ قوم ہے جو جزیرہ عرب سے منتقل ہو کر فلسطین میں آ کر آباد ہوئی تھی. گویا شروع سے اس کی جو ابتدا ہے وہ عربوں سے ہوتی جو وہاں سے منتقل ہو کر فلسطین میں آباد ہوئے تھے اور صدیوں انہوں نے صدیوں وہ اس میں قائم رہے. اس کے بعد حضرت موسیٰ علیہ السلام کی تشریف آوری کے بعد حضرت سموئیل علیہ السلام کی سرکردگی میں فلسطین کو پتہ کیا گیا اور اس وقت سے لے کر 99 سال بنی اسرائیل نے حکومت کی. اگرچہ وہ حکومت ٹوٹتی پھوٹتی رہی اور اس کے اندر مختلف دراریں پڑتی رہیں, خود ان کی بدعمالیاں جو ہیں وہ انہوں نے انبیاء کرام کو قتل کیا. اس میں قرآن کریم میں اس کی صراحت ہے کہ اپنے دور حکومت میں انہوں نے انبیاء کرام کو قتل کیا. اب بھی ان کی تاریخ جو عہد نامہ قدیم بائبل کے اندر موجود ہے اس میں یہ موجود ہے کہ ہزاروں انبیاء کا قتل کیا ہے انہوں نے اس 99 سال کی تاریخ میں. 99 سال حکومت کرنے جو آخری حکومت ختم ہوئی यहूदियों की फिलिस्तीन के ऊपर, उसको 1800 साल बीत चुके हैं, 1800 साल। इस 1800 साल के दौरान एक लम्हे के लिए यहूदी हुकूमत वहां पर मौजूद नहीं रही फिलिस्तीन पर, एक लम्हे के लिए 1800 साल। अब एक आदमी ये कहता है कि जी 1800 साल के बाद, क्योंकि मेरे आबाओ अजदाद 99 साल वहां पर मुकीम रहे थे, लिहाजा मैं हकदार हूं कि यहां पर हुकूमत करूं, और इस वक्त जो बाशिंदे हैं उनको बाघ निकालकर बाहर करूं और मैं हुकूमत करूं। ये फलसफा अगर एक मर्तबा तस्लीम कर लिया जाए तो बताओ दुनिया, मौजूदा दुनिया का क्या हाल बनेगा। फिर रेड इंडियंस कहेंगे कि अमेरिका के ऊपर तो हमारी सदियों हमारी हुकूमत रही है रेड इंडियंस की, और उसको बहुत ज्यादा अर्सा भी नहीं गुजरा, 1800 साल भी नहीं गुजरे, तो अब हमारा हक है कि हम अमेरिका के बाशिंदों को अमेरिका से निकालकर रेड इंडियंस की हुकूमत कायम करें। और फिर एक मुल्क के ऊपर मौकूफ नहीं, सारी दुनिया के ममालिक में ये अगर उसूल तस्लीम कर लिया गया तो मौजूदा जो दुनिया है वो तो खत्म हो जाएगी, और वो 1800 साल पहले के लोग आकर आबाद हों और आबाद होकर अपनी जमीन से मौजूदा बाशिंदों को निकालें, ये आखिर कोई तस्लीम कर सकता है दुनिया के अंदर? लेकिन ये फलसफा सिर्फ इसराइल के हक में तस्लीम किया गया, जबकि इसराइल यानी बनी इसराइल और या यहूदी दुनिया के मुख्तलिफ मुल्कों में फैले हुए थे, कोई इंग्लैंड में, कोई फ्रांस में, कोई स्विट्जरलैंड में, कोई खुला मुल्क में, कोई रूस में। और कहते हैं ये सब जमा करके इकट्ठे लाकर यहाँ पर बसाए जाएंगे, और यहाँ बसाने के लिए अगर यहाँ के बाशिंदों का कत्लेआम करना पड़ा तो कत्लेआम भी किया जाएगा। चुनाचे सन 1948 के अंदर ये सबसे ज्यादा इसमें हिस्सा बरतानिया का और उसके साथ अमेरिका का, इन्होंने मिलकर ये इस नाजायज बच्चे की परवरिश करनी शुरू की। 1948 में इसराइल का ऐलान किया गया। इधर इसराइल में जो उस वक्त का वजीर आजम बना था बिन गोरियोन, उसने इधर ऐलान किया इसराइल की रियासत कायम होने का, उसके 2 घंटे के बाद अमेरिका ने फौरन तस्लीम कर लिया, जहां हम इस रियासत को मानते हैं। जबकि वो कयाम जो आया था वो देर यासीन की के मजबा के बाद आया था, जिसमें बेशुमार बेगुनाह फलस्तीनियों का कत्लेआम किया गया था उसके बाद, और उनको घरों से निकाला गया था उसके बाद ये कायम हुआ था। लिहाजा ये हक कहना कि मैं हमारा हक है सियासी तौर पर भी गलत, क्योंकि 1800 साल से इनकी कोई हुकूमत वहां पर नहीं थी, बल्कि इस दौरान मुसलमानों ने कुछ अरसे ईसाइयों ने हुकूमत की, कुछ अरसे मुसलमानों ने हुकूमत की, और मुसलमानों की हुकूमत के दौरान इनको पुरअम तरीके से इनको आबाद किया गया मुख्तलिफ जगहों पर। अलबत्ता खिलाफत उस्मानिया के जमाने में सुल्तान अब्दुल हमीद रहमतुल्लाह अलैह ने ये फरमाया था कि मैं इनको ये नहीं करने दूंगा कि वहां पर जाकर वो अपनी आबादियां बनाए, वो नहीं करने दिया उन्होंने। लेकिन खिलाफत उस्मानिया के जिस हिस्से में भी जहां कहीं यहूदी आबाद थे उनको मजहबी आजादी हासिल थी, अपने मजहब पर अमल करें, कोई मसला नहीं था। ऐसा नहीं होता था कि उनके ऊपर कोई जुल्म सितम किया जा रहा हो। 1800 साल बाद ये बिखरे हुए यहूदी वो कहते हैं कि हमें हक है इसका। सियासी एतबार से तो मैंने आपको यह अर्ज कर दिया। दूसरी बात जो कही जाती है वो दीनी एतबार से, कि दीनी एतबार से वो कहते हैं यहाँ पर हज़रत दाऊद अलैहिस्सलाम ने और सुलेमान अलैहिस्सलाम ने हैकल तामीर किया था, हम भी उसको तस्लीम करते हैं। खुद कुरान करीम में उसका जिक्र है, حضرت داؤد علیہ السلام نے بنایا تھا، حضرت سلیمان علیہ السلام نے مسجد اقصی تعمیر کی تھی. تو لیکن یہ ایک بہت بڑا مغالطہ ہے کہ سب سے پہلے مسجد اقصی سلیمان علیہ السلام نے تعمیر کی یا داؤد علیہ السلام نے تعمیر کی. حقیقت میں صورت حال یہ ہے کہ اللہ تعالیٰ نے دو گھر بنائے تھے، ایک گھر مکہ مکرمہ میں بیت اللہ، اور اس کی تعمیر سب سے پہلے فرشتوں نے کی تھی، پھر حضرت آدم علیہ السلام نے کی تھی. پھر چونکہ اس کے نشانات مٹ گئے تھے تو حضرت ابراہیم علیہ السلام نے آ کر اس کی نئی تعمیر فرمائی. حضرت ابراہیم علیہ السلام بانی نہیں تھے مسجد حرام کے، وہ مجدد تھے کہ انہوں نے اس کی تجدید کی، جو آثار مٹ گئے تھے اللہ کے حکم سے انہوں نے اس کو تعمیر کیا. یہ اللہ تبارک و تعالیٰ کی طرف سے ان کو حکومت. حضرت سلیمان علیہ السلام نے بھی وہ بیت المقدس کے بانی نہیں ہیں. روایات سے معلوم ہوتا ہے کہ جس طرح کعبے کی تعمیر پہلے سب سے پہلے حضرت آدم علیہ السلام نے کی تھی، اسی طرح بیت المقدس کی تعمیر بھی حضرت آدم علیہ السلام نے کی تھی. لیکن اس کے آثار مٹ گئے تھے تو سلیمان علیہ السلام، حضرت داؤد اور سلیمان علیہ السلام نے اس کو تجدید فرمائی. جیسے ابراہیم علیہ السلام نے کعبے کی تجدید فرمائی تھی، اسی طرح انہوں نے تجدید فرمائی. لہذا ایسا نہیں ہے کہ یہ بنی اسرائیل نے تعمیر کی ہو، حضرت داؤد و سلیمان علیہ السلام نے کی، اور وہ ہمارے بھی پیغمبر ہیں. تو اس لیے اس کی بنا پر یہودیوں کو اس پر دعویٰ کرنے کا کوئی حق نہیں پہنچتا، جبکہ ان کی تورات، جس کو تورات کہتے ہیں وہ، یا جس کو عہدنامہ قدیم کہتے ہیں، کہ اس کے اندر یہ مذکور ہے کہ سلیمان علیہ السلام آخر میں مرتد ہو گئے تھے، کافر ہو گئے تھے، بت پرستی اختیار کر لی تھی. ایک طرف ان کی تورات یہ کہہ رہی ہے، جس کو وہ تورات کہتے ہیں، کہ حضرت سلیمان علیہ السلام مرتد ہو گئے تھے، کافر ہو گئے تھے، بت پرستی کرنی شروع کر دی تھی. ایک طرف یہ کہہ رہے ہیں، قرآن نے اس کی تبدیل کی، وما کفر سلیمان ولکن الشیاطین کفروا. سلیمان علیہ السلام کافر نہیں ہوئے تھے لیکن شیاطین کافر ہوئے تھے. تو وہ ایک طرف تو کہہ رہے ہیں ان کو کافر، مرتد، بت پرست، وہ کہتے ہیں پر ان کی یادگار جو ہے اس واسطے ہم اس کے حقدار ہیں. تو نہ سیاسی اعتبار سے ان کا کوئی حق بنتا ہے، نہ دینی اعتبار سے کوئی حق بنتا ہے. لیکن انہوں نے، امریکہ اور برطانیہ نے عالم اسلام کے کو منتشر کرنے کے لیے اور عالم اسلام کے دل میں لا کر ایک ناسور پیدا کرنے کے لیے اسرائیل کو قائم کیا، اور اس وقت سے مسلسل بغیر کسی توقف کے وہ وہاں کے باشندوں فلسطینیوں پر ظلم و ستم کے پہاڑ ڈھو رہا ہے. اس لیے ان حضرات نے ایک عرصہ دراز تک 35 سال تیاری کرنے کے بعد پھر یہ انہوں نے حملہ کیا، اور اس حملے کے نتیجے میں جیسا کہ بالکل واضح تھا کہ اسرائیل کی طرف سے بھی اس کا مقابلہ ہوگا، اور اس میں بہت سی شہادتیں ہوں گی، وہ ہو رہی ہیں، وہ ایک بہت بڑا المیہ ہے. لیکن اس سے بڑا المیہ یہ ہے کہ پورا عالم اسلام، جس کے استحکام کی خاطر حماس کے مجاہدین میدان میں اترے ہوئے ہیں، پورا عالم اسلام اس بارے میں خاموش ہے. بیانات بے شک دے دیے گئے ہیں، تقریر ہم بھی کر رہے ہیں، لیکن ایسی کوئی عملی امداد کہ جس سے ان کو فائدہ پہنچے وہ نہیں پہنچ رہی. شریعت کا حکم یہ ہے کہ اگر کسی مسلمانوں کے کسی خطے پر غیر مسلم हमलावर हों तो सारे मुसलमानों पर जिहाद फर्ज हो जाता है, अल अकरब फल अकरब करके, यानी सबसे पहले उस खित्ते के साथ रहने वाले जो मुसलमान हैं उन पर जिहाद फर्ज होता है। अगर वो काफी ना हो तो उनके बराबर, वो काफी ना हो तो उनके बराबर। इस लिहाज से जो करीब के ममालिक हैं उनके ऊपर जिहाद फर्ज है। लेकिन साथ साथ ये भी है कि जिहाद बकदरे इस्तेआत फर्ज होता है, जिसमें जितनी इस्तेआत हो वो उसी इस्तेआत के मुताबिक जिहाद में शरीक हो। लिहाजा उनकी जानी माली दिफाई इमदाद ये फर्ज है तमाम मुसलमान मुल्कों के ऊपर। लेकिन उसके लिए ऐसी हिकमत अमली जरूरी है कि जिससे उनको फायदा पहुंचे नुकसान न पहुंचे। उस हिकमत अमली के लिए आलम इस्लाम को चाहिए कि वो सर जोड़ कर ऐसी हिकमत अमली तैयार करे। खुद हमारी हुकूमत अल्हम्दुलिल्लाह पाकिस्तान की ऐसी फौजी ताकत रखती है कि जो बहुत कम मुल्कों को मयसर है, लेकिन इसका फर्ज है कि उसको की इमदाद करे। लेकिन इमदाद करे ऐसी हिकमत के साथ कि जिससे उसको फायदा पहुंचे नुकसान न पहुंचे। और उसका तरीका इस तरह नहीं है कि बरसर आम जाकर उनके घर पर जाकर मिसाइल दाग दिए जाए, बल्कि उसके लिए हिकमत अमली की जरूरत है। मैं इस वक्त इतना ही इशारा कर सकता हूँ कि हिकमत अमली की जरूरत है, और उस हिकमत अमली के साथ उस उनका इमदाद हर मुसलमान मुल्क पर फर्ज है बशमूल पाकिस्तान। अल्लाह ताला इनको तौफीक दे। मैं अपनी फौज के बारे में इतनी बात जानता हूँ कि बुनियादी तौर पर वो मुसलमान और उनके अंदर इस्लामी जज्बात भी हैं, लिहाजा ये बात मुझे मुस्तबाद लगती है कि वो इस मामले में बिल्कुल खामोश बैठे हुए हों और उन्होंने इस सिलसिले में कोई हिकमत अमली तैयार न की हो। और मुझे उम्मीद है कि इंशाल्लाह वो हिकमत अमली तैयार की होगी, खुदा करे ऐसा ही हो। वरना अगर एक मर्तबा इसराइल इस वक्त कामयाब हो गया तो वो सिर्फ फलस्तीन तक महदूद नहीं रहेगा, वो पूरे इलाके को अपनी लपेट में ले लेगा। और ये ऐसा सांप है जिसको अगर इस वक्त उसका सर न कुचला गया तो फिर वो दूसरे मुल्कों की तरफ भी उसके वो आगे डसने के लिए आगे बढ़ेगा। लिहाजा सारे मुसलमान मुल्कों को ऐसी हिकमत अमली तैयार करने की जरूरत है कि जिसके जरिए इस फितने का खात्मा हो सके। और फिर हर मुसलमान के जो आम मुसलमान है वो खुद जाकर तो वहां पर लड़ने की उसमें ताकत नहीं है, अगर चला भी जाए हुजूम वहां जाकर तो फायदा कोई नहीं। लेकिन जो इमदाद पहुंचा सकता है वो इमदाद उसको पहुंचाए। एक छोटी सी कोशिश, बहुत छोटी सी कोशिश हमने भी शुरू की है, कुछ माली इमदाद उन लोगों को पहुंचाने की जो गजा में मुसीबतों का शिकार हैं, और अल्हम्दुलिल्लाह वो पहुंच भी रही है। तो उसमें भी एक मुसलमान हिस्सा लेना चाहे तो लें, और साथ में दुआओं का एहतमाम करें। अगर ये सोचो कि हमारे ऊपर बमबारी हो रही हो और हमारे बच्चे शहीद हो रहे हो, हमारी औरतें शहीद हो रही हो, तो क्या हम चैन से बैठ जाएंगे? तो इसलिए दो काम जो बस में है, जो इमदाद वो बस में है, जो इमदाद है वो कर ली जाए, और साथ में अल्लाह ताला से रुजू किया जाए। बंदे का काम यही है कि अपने इम्कानी कोशिश करे और फिर अल्लाह ताला से रुजू करे कि अल्लाह तबारक व तआला अपने फजल व करम से कम मिन फियतिन कलीलतिन गलबत फियतन कसीरतन बिइज़्निल्लाह का मुजाहरा इस मौके पर दिखा दे। अल्लाह ताला हम सबको इसकी तौफीक अता फरमाए। وآخر دعوانا أن الحمد لله رب العالمين. اللهم أنت السلام منك السلام منك الدعاء السلام. حينا ربنا بالسلام وادخلنا دارك دار السلام. تباركت ربنا أنت عليك يا ذا الجلال والإكرام. اللهم لا مانع لما أعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. يا الله يا رحمن يا رحيم يا كريم اغفر لنا ذنوبنا يا مولانا تمام گناہوں کو. یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ ہر طرح کے گناہوں کو معاف فرما. یا اللہ ہماری شامت اعمال کو ہم سے دور فرما دے. یا اللہ ہم سے ہماری شامت اعمال کو دور فرما دے. یا اللہ اپنے فضل و کرم سے اسلام اور مسلمانوں کو عزت و شوقت عطا فرما. یا اللہ مجاہدین فلسطین کو غیبی امداد سے نواز دیجیے. یا اللہ اپنے غیبی امداد سے نواز دیجیے. یا اللہ مسلمان حکومتوں کو مسلمان حکمرانوں کو یا اللہ توفیق عطا فرمائیے تو اس جہاد میں بڑھ چڑھ کر حصہ لیں. یا اللہ یا رحمان یا رحیم اپنے فضل و کرم سے ہمارے حکمرانوں کو توفیق عطا فرمائیے کہ وہ مجاہدین کو مدد کے لیے کھڑے ہوں. یا اللہ پھر اپنے مسلم کو توفیق عطا فرما دیجیے. یا اللہ ہمیں توفیق عطا فرمائیے کہ ہم ان کی جس قدر بھی امداد جس طرح بھی کر سکتے ہو یا اللہ اس کے ہمیں توفیق عطا فرما دیجیے. یا اللہ یا رحمان یا رحیم ان کی ہم کو امداد مفرت سے نواز دیجیے. یا اللہ تمام حاضرین کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرمائیے. یا اللہ ہمارے تمام بیماروں کو شفا کامل عاجل عطا فرما. یا اللہ جو تنگ دست ہیں ان کے تنگ دستی کو دور فرما. یا اللہ جو غزہ میں مسلمان شہید ہوئے ہیں یا اللہ ان کو اعلیٰ درجات عطا فرما. جو زخمی ہیں اللہ اپنے رحمت سے ان کو صحت و عافیت کامل عاجل مستمر عطا فرما. یا اللہ یا رحمان یا رحیم اپنے فضل و کرم سے ان مسلمانوں پر اپنی خصوصی رحمت نازل فرمائیے یا اللہ اپنے فرشتے ان کے مدد کے لیے روانہ فرمائیے. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی فرمائش کی یا اللہ ان سب کے دلی مرادوں کو پورا فرما دیجیے. اللہم لا تدع لنا ذنبا الا غفرته ولا هما الا فرجته ولا دينا الا قضيته ولا حاجة من حوائج الدنيا والآخرة الا قضيتها ويسرتها يا ارحم الراحمين. وصلى الله تعالى على خير خلقه سيدنا محمد كما